Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मरेको घटनाको छानबिनका लागि गृह मन्त्रालयको टोली दैलेखमा तोकिएको समयभित्रै काम सक्ने संयोजक पाठकको भनाई।
जुम्लामा पनि अक्सिजन उत्पादन सुरु, बिरामी उपचारमा सजिलो हुने विश्वास।
अख्तियार दुर्योग अनुसन्धान आयोगले बालोटारको जग्गा प्रकरणमा 58 जनामाथि छानबिन थाल्यो, 7 दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन।
र किर्गिस्तान नेपाली फुटबल टोली, किर्गिस्तान जाने नेपाली फुटबल टोलीको विदाई, कतारमा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्रो शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मरेको घटनाको छानबिनका लागि गृह मन्त्रालयको टोली दैलेख पुगेको छ। गृह मन्त्रालय उपसचिव उपसागरमणि पाठकको नेतृत्वमा रहेको टोली घटनास्थलको अनुगमन र विभिन्न पक्षसँग छलफल गरी दैलेख पुगेको हो। समितिका संयोजक पाठकले गाई लैजाने भनिएको ठाउँ दैलेखको श्रेष्ठस्थानसम्म पुगी सडक रला निकायसँग छलफल गर्ने बताउनु भएको छ। उहाँले नेपालगञ्जका कान्जी हाउस अनुगमनदेखि सडक रला पक्षसँग पनि छलफल गरिसकेको बताउनु भएको छ। बाँकेको नेपालगञ्जबाट दैलेख लैजान भन्दै 8 ट्रकमा गाई गोरु ल्याइएका 300 बढी गाई गोरुमध्ये सुर्खेतको कटकुवा र सुबाकुना नजिकैको जङ्गलमा गरी 30 भन्दा धेरै मरेको भेटेपछि यसको सर्वत्र निन्दा भएको हो। मध्यराती जङ्गलमा गाई गोरु खसालेर भागेका मध्ये 5 ट्रकसहित चालक र सहचालक गरी 7 सुर्खेत प्रहरीले गत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको चिठीको आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले गाई गोरु लैजान अनुमति दिएको भने पनि आवश्यक प्रक्रिया पुरा गरेको भने पाइएको छैन। गाई गोरुको स्वास्थ्य चेक जाँचदेखि विभिन्न सरकारले निकायसँग छलफल समन्वय गरेको छैन भने एकाएक रातारात जङ्गलमा गाई गोरु खसालेर भाग्नुले पनि अनेक शङ्का बढाएको छ। समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या उत्पन्न हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्ने पाठकको भनाइ छ। समितिले तोकेको 15 दिनभित्रै प्रतिवेदन गृह मन्त्रालय बुझाउने उहाँको भनाइ छ।
यसैबीच नेपाली कङ्ग्रेसका सांसदले सुर्खेतमा मरेको अवस्थामा भेटिएका गौहत्यामा संलग्नलाई कारवाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा सांसद डिला सङ्गरुलाले गाईलाई नियोजित रूपमा भिरुबाट खसालेर मारिएको भन्दै गौहत्या भएको दावी गर्नुभएको छ। उहाँले घटनामा संलग्नलाई अहिलेसम्म कारवाही हुन नसकेको भन्दै यो घटना दुःखद भएको बताउनुभयो। पशु अधिकारको दृष्टिले पनि घटना निन्दनीय भएको भन्दै सांसद सङ्गरुलाले सरकारले घटना गरेको गठन गरेको छानबिन समितिले तदारुकताका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो। सांसद संग्रुलाले खोटाङको दिक्तेल नगरपालिकामा कुकुर मारिएको घटनाको पनि विरोध गर्नुभएको छ।
सुर्खेतमा सामुदायिक वनहरूले सरकारले वनमा कर लगाउन खोजेकोमा भन्दै विरोध जनाएका छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ सुर्खेतले गरेको 3 वन विधेयक र कर विषय अन्तर्क्रियामा सामुदायिक वनका पदाधिकारीले सरकारले लगाउन खोजेको करको विरोध गरेका हुन्। भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर बहादुर कार्कीले उपभोक्ताहरूले जोगाएको वनमा सरकारले कर लगाउन खोजेकोमा आपत्ति जनाउनु भएको हो। उहाँले सरकारले ल्याउन खोजेको वन विधेयकमा पनि विगतको अधिकारहरू कटौती गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको छ। अम्बिकेश्वरी सामुदायिक वनका अध्यक्ष दिल्ली राम आचार्यले पनि उपभोक्ताले जोगाएको वनमाथि सरकारले कर लगाएर हतोत्साहित बनाउन खोजेको आरोप लगाउनु भएको छ। यस्तै खारखोली सामुदायिक वन समूहका सल्लाहकार दिलबहादुर नेपालीले आफ्नो वन समूहको 85 हेक्टर क्षेत्रफल नेपाली सेनाको कपासे ब्यारेकले अधिग्रहण गरेकाले निकास निकालिदिन अपिल गर्नुभएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय महासचिव वृषबहादुर शाहीले अहिले सामुदायिक वनहरूलाई नै कर प्रमुख चुनौती भएको बताउनु भएको छ। विगतमा 39% रहेको वन क्षेत्रफल उपभोक्ताहरूले जोगाएर 45% पुर्याएको भन्दै यसैमा सरकारले विधेयक मार्फत कर थोपार्न खोजेको आरोप लगाउनुभयो। यस्तै सरकारले वन विधेयक मार्फत सामुदायिक वनका अधिकारहरू पनि कटौती गरेकाले महासङ्घले त्यसो नगर्न पहल गरिरहेको उहाँको भनाइ छ। महासङ्घ सुर्खेतका अध्यक्ष शान्ति सिंहको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले सम्पूर्ण सामुदायिक वनहरूको हितको पक्षमा महासङ्घले वकालत गरिरहेको बताउनुभयो।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतले क्षेत्रीय संरचना सर्वसम्मत रूपमा चयन गरिएको जनाएको छ। सभापति कमलराज रेग्मीको सभापतित्वमा बसेको बैठकले काङ्ग्रेसको स्थानीय तह संगठनको पुनर्संरचना व्यवस्थापिका निर्देशिका अनुसार पहिले 3 क्षेत्र रहेको सुर्खेतलाई 2 क्षेत्र कायम गरी क्षेत्रीय संरचना गठन गरेको हो। क्षेत्र नम्बर 1 सभापतिमा खड्क पोखरेल र क्षेत्र नम्बर 2 सभापतिमा लालवीर भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ। क्षेत्र नम्बर 1 सहसभापतिमा उमलाल पाण्डे र तारा केशर खड्का, सचिवमा केशरबहादुर ओली, भूपेन्द्र सुवेदी र प्रकाश डिसी रहनु भएको छ भने कोषाध्यक्ष दुर्गबहादुर खत्री र ज्ञानेन्द्रबहादुर ओली चयन हुँदा सहसचिवमा वीरबहादुर ओली र मोहन राणा चयन हुनुभएको छ। यसै गरी क्षेत्र नम्बर 1 सभापतिमा क्षेत्र नम्बर 2 सभापतिमा सहसभापतिमा नारायण कोइराला र उपसभापतिमा कर्णबहादुर बुढा चयन हुँदा सचिवमा कृपा राम थापा, गणेश कुमार पन्त, अमरबहादुर दानी र कोषाध्यक्षमा नेत्र साई चयन हुनुभएको छ। यसै गरी सहसचिवमा भुवन सिंह सेनापति सर्वसम्मत रूपमा चयन हुनुभएको छ। दुवै समिति 49 रहेका छन् भने केही सदस्यहरू आमन्त्रित सदस्यका रूपमा पनि रहनु भएको नेपाली काङ्ग्रेस सुर्खेतले जनाएको छ।
जुम्लामा अक्सिजन उत्पादन सुरु भएको छ। अक्सिजन प्लान्टको औपचारिक उद्घाटन भएसँगै अक्सिजन उत्पादन सुरु गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिस्ट्रार विश्वराज काफ्रेले बताउनुभयो। अक्सिजन उत्पादन भएसँगै बिरामीलाई उपचारमा थप सहयोग मिल्ने अपेक्षा गरिएको छ। अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि वरदान हुने रजिस्ट्रार काफ्रेले बताउनु भएको हो। लामो समयसम्म रोगको उपचार गराउन नेपालगञ्ज, कोहलपुर र सुर्खेतका बिरामी जुम्ला आउने गरेको प्रतिष्ठानले आएको छ। गर्मीका कारण उपचारमा समस्या हुने बिरामीहरू जुम्ला पुग्ने गरेका छन्। अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन गर्नुभएको हो। मन्त्री भण्डारीले अक्सिजन उत्पादनले उपचारमा सहयोग मिल्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल टुरिज्मको नयाँ गन्तव्य हुने अपेक्षा गर्नुभयो। जुम्लामा हाल 300 अस्पताल सञ्चालनमा छ।
सुर्खेतको ब्रेनमा मोटरसाइकलले ठक्कर दिँदा गायक को मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। बाङ्गे सिमलबाट एरिचोक हिँडेको B3P8704 नम्बरको मोटरसाइकलले एरिचोक नजिकै गाईलाई हिजो साँझ ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पञ्चपुरी नगरपालिका 6 बाबिया चौरका 25 वर्षीय चोडामणि कणेल दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ। उहाँको कर्णाली प्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मरेको घटनाको छानबिनका लागि गृह मन्त्रालयको टोली दैलेखमा तोकिएको समयभित्रै काम सक्ने संयोजक पाठकको भनाई। जुम्लामा पनि अक्सिजन उत्पादन सुरु, बिरामी उपचारमा सजिलो हुने विश्वास लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बझाङमा 12 चरेससहित प्रहरीले 4 पक्राउ गरेको छ। धनगढीतर्फ ल्याउँदै गर्दा लुकाई छिपाई राखेको अवस्थामा चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम यातायातको N8K1074 नम्बरको यात्रुवाहक बसमा लुकाएर राखेको अवस्थामा चेक जाँचको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुरमा गाउँपालिका 1 दौलीचौरका 58 हरिवीर बोहरा, उहाँका श्रीमती 48 रनकला बोहरा, सुरमा गाउँपालिका 1 60 लक्षी बोहरा र बस मालिक समेत रहेका केदारसिंह गाउँपालिका 5 42 काँसी ठकुना रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले गाडी चेक जाँच गर्ने क्रममा 3 झोलामा चरेस भेटाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उच्च अदालत पाटनले कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री खड्गबहादुर खत्रीसँग 5 लाख रुपियाँ धरौटी मागेको छ। फर्जी ब्याङ्क ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेपछि पूर्व मन्त्री खत्री हिजो अदालतमा उपस्थित हुनुभएको हो। अदालतमा उपस्थित भएका खत्रीको थुन्छेक बयान र बहसपछि मुख्य न्यायाधीश नकुल सुवेदी र न्यायाधीश टेकनारायण कुबेरको इजलासले 5 लाख रुपियाँ धरोटी मागेको हो। ब्याङ्किङ कसुरका दोषी अभियुक्त खत्रीलाई साउन 31 गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट हटाउनु भएको छ। ब्याङ्क ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको भन्दै उहाँहरूमाथि अभियोग लागेको हो। नक्कली ब्याङ्क ग्यारेन्टी बनाएको आरोप लागेपछि खत्रीसहित 5 जनाले 1,10,80,000 रुपियाँ रकम कृत्य गरी ब्याङ्क ग्यारेन्टी बनाएको भन्दै अदालतले उहाँहरूलाई पक्राउ गर्न आदेश पनि दिएको थियो।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवल प्रसाद भण्डारीले कर्णालीमा नागरिकलाई सूचनामा पहुँच बढाउन काम भइरहेको बताउनु भएको छ। कर्णाली फाउन्डेसनले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले प्रदेश सरकार मातहतका सार्वजनिक निकायमा 15 दिनभित्र सूचना अधिकारी नियुक्तिको निर्णय गर्ने दावी गर्नुभयो। उहाँले सूचनाको हक सम्बन्धी ऐनको पालना गर्न सबै निकायमा पत्राचार गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। सार्वजनिक सुनवाई निर्णय प्रक्रिया र बजेटका विषयमा आम नागरिकको सहज पहुँच पुर्याउने गरी आवश्यक वातावरण बनाउन आग्रह गर्दै फाउन्डेसनले प्रमुख सचिवलाई ज्ञापन पत्र बुझाएको हो। फाउन्डेसनका अध्यक्ष नारायण भट्टराईले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनले सार्वजनिक निकायलाई जवाबदेही र नागरिकलाई जिम्मेवार बनाउन कर्णाली प्रदेशमा सूचना अधिकारी नियुक्तिको निर्णय गर्ने दावी गरिएको बताउनुभयो।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र शाहीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले असोज 2, 3, र 4 गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ। बैठकले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय मातहतका निकाय तथा स्थानीय तहहरूमा सरसफाइ सजावट दीपावली तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ। संविधान दिवसका दिन बिहान 7 बजे मंगलगढी चोकबाट प्रभात फेरीसहित खुला मञ्चमा पुगेर संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरिएको छ। प्रभात फेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न सामाजिक संघ संस्थाहरूले सांस्कृतिक पहिचान सहितको झाँकी प्रसङ्ग गरिने कार्यक्रम रहेको मूल समारोह समितिका सदस्य सचिव विनोद कुमार गौतमले बताउनु भएको छ। बैठकले सर्वसाधारण सबैका घर तथा पसलमा पनि राष्ट्रिय झण्डा फहराउनका साथै दीपावली गर्न आह्वान गरेको पनि उहाँले बताउनु भएको छ।
कैलालीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। कैलालीको चुरे गाउँपालिकोडा नम्बर 6 धर्पनीमा टिप्पर दुर्घटना हुँदा सोही गाउँपालिका 6 का 30 वर्षीय नरेन्द्र थापाको मृत्यु भएको हो। दुर्घटनामा घाइतेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते भएका व्यक्तिको कैलालीको अतरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिप्पर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपालमा कार्यरत 3 जना पत्रकारलाई बिना कारण सेवाबाट हटाएको भन्दै नेपाल प्रेस युनियन सुर्खेतले ध्यानाकर्षण भएको जनाएको छ। हिजो सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत संचार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको युनियनले जनाएको छ। प्रदेश प्रसारण केन्द्रमा 10 वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, 3 वर्षदेखि डोटली समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र 3 वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई बिना कारण हटाइएको जनाइएको छ। प्रेस युनियन सुर्खेतले घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको भन्दै तीनैजनालाई तत्काल पुनर्बहाली गर्न पनि माग गरेको छ। प्रेस युनियन सुर्खेतका अध्यक्ष नरसिंह थापाले पेसागत सुरक्षा र हकितका लागि लड्ने पत्रकार नै यसरी अपमानित रूपमा बर्खास्त हुनु दुःखद भएको बताउनु भएको छ। शाखा अध्यक्ष थापा र सचिव मधुबन विशीद्वारा हस्ताक्षर ज्ञापन पत्रमा बिना कुनै जानकारी 3 जना कर्मचारीलाई एकैपटक निष्कासन गर्नु पत्रकारिताको धर्म विपरीत रहेको ठहर गरिएको छ।
बैतडीको सिगास गाउँपालिका 7 न्याउली गाड खोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। न्याउली गाड खोलाको पतली टाप नजिकै पुल नहुँदा त्यहाँका नागरिकले जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न समस्या हुने गरेको स्थानीय भोजराज अवस्थीले बताउनुभयो। खोलामा पुल नहुँदा खोलाको वारिपारी पुग्ने गरी काठ तिर्स्याएर वारपार गर्दै आएको उहाँको भनाइ छ। अवस्थीले दैनिक 100 भन्दा बढी मानिस वारपार गर्ने खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेको बताउनु भएको छ। न्याउलीघाट तोपेड ओखट गाउँ कपडाइजर त्यस्तै खेतकोट लगायतका ठाउँमा बासिन्दाहरू खोलामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। यता सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले भने त्यही ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डलदुरामा सिफारिस गरी पठाएको बताउनुभयो।
सङ्घीय राजधानी काठमाडौँ मुलुकै सबैभन्दा बढी अपराध हुने जिल्लाका रूपमा रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनमा काठमाडौँ सबैभन्दा बढी अपराध हुने जिल्लामा शीर्ष स्थानमा रहेको पाइएको हो। गत आर्थिक वर्ष 75/76 गरिएको वार्षिक अध्ययनमा काठमाडौँमा सबैभन्दा बढी 8,559 मुद्दा दर्ता भएका छन्। काठमाडौँपछि पूर्वी नेपालको मोरङमा 1,888 मुद्दा दर्ता भएका छन् भने प्रदेश नम्बर 5 सबैभन्दा बढी बाँकेमा 1,158 र सुदूरपश्चिमको कैलालीमा 1,235 मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शेरफेरसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। बैतडीको शिवनाथ गाउँपालिकाका एक महिला 2 वर्षको बच्चासहित 1 हप्तादेखि सम्पर्कविहीन हुनुभएको हो। शिवनाथ गाउँपालिका 2 खालका शुक्र सिंह साउदका 29 वर्षीय श्रीमती सुनकेश्वरी साउद सम्पर्कविहीन अवस्थामा रहनु भएको हो। सुनकेश्वरी भदौ 12 गते बिहान 6 बजे घरबाटै सम्पर्कविहीन हुनुभएको हो। सम्पर्कविहीन भएका महिला खोजी गरिदिन प्रहरीमा निवेदन दिएको सम्पर्क विहीन महिलाका भान्जा सम्भव सिंह विष्टले बताउनुभयो। छिमेकी आफन्त र माइतमा पनि खबर गरिसकेको तर सुनकेश्वरीका बारेमा कतै पनि जानकारी नपाइएको उहाँको भनाइ छ। शुक्रबार सम्पर्कविहीन महिला सुनकेश्वरी बीचको विक्रम सम्बत 2071 सालमा माघ विवाह भएको थियो। यता प्रहरीले सम्पर्कविहीन महिलाको खोजी कार्य जारी रहेको जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज टर्पिकल तथा सर्वारोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ। पछिल्लो समय देशभर डेङ्गु रोग प्रकोपका रूपमा नै देखा पर्न थालेपछि सरकारको एकमात्र टर्पिकल तथा सर्वारोग उपचार गर्ने अस्पताललाई यस्तो निर्देशन दिएको हो। अस्पतालमा अहिले 24 जना डेङ्गुका बिरामीको उपचार चलिरहेको छ। अस्पतालका निर्देशक वासुदेव पाण्डेले एक दिनमा 522 जनालाई डेङ्गु परीक्षण गरेको बताउनु भएको छ। अस्पतालले डेङ्गु हेल्प डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको उहाँको दावी छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाठारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिन गर्ने भएको छ। अख्तियारले 58 जनाको सूची सार्वजनिक गर्दै 7 दिनभित्र अख्तियारमा हाजिर हुन भनेको छ। 58 जनामध्ये 54 जना कुनै न कुनै रूपमा बालुवाठारको जग्गा खरिद बिक्रीमा जोडिएको अख्तियारले जनाएको छ। कङ्ग्रेस नेता एवं पूर्व मन्त्री विजय कुमार गच्छेदार बाहेकका बालुवाठार प्रकरणमा जोडिएका सबै राजनीतिक व्यक्तिको बयान लिएको अख्तियारले छुटेका व्यक्तिलाई भने सोधपुछका लागि बोलाएको हो। यस प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको नाम भने अख्तियारले समावेश गरेको छैन।
मेरी खबरमा अब लागौँ केही खेल खबरतिर। सन् 2022 कतारमा हुने फिफा विश्वकप फुटबलको आधिकारिक लोगो सार्वजनिक भएको छ। विश्वकप आयोजक कतारले यही कार्यक्रमका बीच मध्य पूर्वको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाएको लोगो सार्वजनिक गरेको हो। कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने सन्देश लोगोमा दिइएको छ भने मध्य पूर्वमा रहेको मरुभूमिका साथै 8 देशलाई पनि समेटिएको छ। विश्वकप हुने 8 स्टेडियमको झलकको पनि यो लोगोमा समावेश गरिएको छ। कतारको स्वतन्त्रता दिवसको अवसर पारेर लोगो सार्वजनिक गरिएको हो।
र 13 दक्षिण एसियाली खेलकुद साकको तयारीमा रहेको नेपाली फुटबल टोली किर्गिस्तानमा हुने नादेजा कप खेल्न जाने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेप सदस्य सचिव रमेश सिलवालले 18 जना खेलाडी सहित 24 सदस्य नेपाली टोलीलाई एक कार्यक्रमका बीच विदाई गर्नुभएको हो। नेपाली टोली आज मात्र त्यसतर्फ जाने अखिल नेपाल फुटबल संघ इन्फाले जनाएको छ। नेपालले आफ्नो पहिलो खेलमा भदौ 22 गते घरेलु टोली किर्गिस्तानसँग खेल्नेछ भने यस्तै 23 गते उज्बेकिस्तान र 24 गते ताजिकिस्तानसँग खेल्नु भएको छ। राउन्ड रोबिन लिग अन्तर्गत हुने खेलमा नेपालले शीर्ष 2 बिट रहे फाइनल र नरहे तेस्रो स्थानका लागि खेल्नेछ।
खेल खबरसँग रिलाइ बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मरेको घटनाको छानबिनका लागि गृह मन्त्रालयको टोली दैलेखमा, तोकिएको समयभित्रै काम सक्ने संयोजक पाठकको भनाई।
जुम्लामा पनि अक्सिजन उत्पादन, बिरामी उपचारमा सजिलो हुने विश्वास।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बालुवाटारको जग्गा प्रकरणमा 58 जनामाथि छानबिन थाल्यो, 7 दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन।
र नेपाली महिला फुटबल टोली आज किर्गिस्तान जाने, कतारमा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक। बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलो राउत र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।